कोरोना भाइरस रोग कोविड 19 का विरुद्ध सचेतनामूलक विशेष रेडियो प्रस्तुति कार्यक्रम हेलो भन्सिनामा
सहभागी श्रोता नमस्कार। कोरोना भाइरस रोग कोविड 19 का विरुद्ध सचेतनामूलक रेडियो प्रस्तुति कार्यक्रम हेलो भन्छिन आमाको यो साताको नयाँ श्रृङ्खलामा तपाईँलाई स्वागत छ। म सरिता। कोरोना भाइरस रोग अर्थात् कोविड 19 को संक्रमण विश्वलाई नै चुनौती बनिरहेको अहिलेको अवस्थामा यसबाट जोगिने उपायका बारेमा जानकारी दिने र यस सम्बन्धी तपाईँका प्रश्न जिज्ञासाहरूको जवाफ खोज्ने उद्देश्यका साथ यो कार्यक्रम लहर भन्छिन आमाको परिपूरक श्रृङ्खलाको रूपमा हेलो भन्छिन आमा तयार पारिएको हो। यस कार्यक्रममा हामी कोरोना भाइरसको संक्रमण रोकथाम, संक्रमितको उपचार र उपचारपछि परिवार तथा समाजमा पुनर्स्थापनाको लागि आवश्यक महत्त्वपूर्ण सूचना र जानकारीमूलक सन्देश पनि दिने प्रयास गर्नेछौँ। यो कार्यक्रम तपाईँले रेडियो नेपाल राष्ट्रिय नेटवर्कका साथै देशभरिका करिब 150 भन्दा बढी एफएम स्टेसनहरूबाट साप्ताहिक रूपमा हरेक साता यसै समयमा सुन्न सक्नुहुन्छ। कार्यक्रम हेलो भन्छिन आमामा गएको साता हामीले कोरोना भाइरस रोग अर्थात् कोभिड 19 विषयमा तपाईँका प्रश्न तथा जिज्ञासामा हेम्स अस्पताल काठमाडौँमा सेवारत श्वास प्रश्वास तथा क्रिटिकल केयर विशेषज्ञ डाक्टर राजु पङ्गेनेका जवाफ अनि कोरोना भाइरस संक्रमण महामारीको यो समयमा दैनिक खाद्यान्न व्यवस्थापन र घरायसी स्तरमा पोसिला र ताजा खाद्यान्न उत्पादनका सम्भावनाका सम्बन्धमा नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता एवं खाद्य सुरक्षा तथा खाद्य प्रविधि महाशाखाका सहसचिव डाक्टर हरिबहादुर केसीका उपयोगी सुझाव पनि सुनेका थियौँ। कार्यक्रमको सातौँ श्रृङ्खलामा आज हामी कोरोना भाइरस संक्रमणका सम्बन्धमा तपाईँका प्रश्न तथा जिज्ञासामाथि काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा सेवारत प्रोफेसर एवं श्वास प्रश्वास तथा क्रिटिकल केयर विशेषज्ञ डाक्टर अर्पणा नेउपानेका जवाफ अनि कोरोना भाइरस संक्रमणको सन्त्रास र लकडाउनका कारण उत्पन्न मनोवैज्ञानिक समस्याका सम्बन्धमा मानसिक अस्पताल लगनखेल ललितपुरमा सेवारत वरिष्ठ मनोचिकित्सक डाक्टर वासुदेव कार्कीका उपयोगी सुझावहरू पनि सुन्नेछौँ। साथमा अन्य सन्देश एवं सचेतनामूलक सामग्री पनि हामीसँग छन्। अबको करिब आधा घण्टा हामीलाई सुनेर साथ दिनुहोस् है। सहभागी श्रोता, तपाईँले रेडियो कार्यक्रम भन्छी नामाको फेसबुक पेज तथा मेसेन्जरमा सन्देश पठाएर आइभीआरमा रेकर्ड गरेर अनि 371 71 एसएमएस गरेर कोरोना भाइरस अर्थात् कोभिड 19 सम्बन्धित धेरै जिज्ञासाहरू पठाइरहनु भएको छ। यो उत्साहपूर्ण सहभागिताको लागि तपाईँ सहभागी श्रोतालाई धेरै धेरै धन्यवाद। आशा छ तपाईँका जिज्ञासा मेटाउन र तपाईँलाई कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहनका लागि उत्प्रेरित गर्ने हाम्रो यो प्रयासलाई तपाईँको यस्तै सहभागिता, सक्रियता र हौसला प्राप्त हुनेछ। कार्यक्रममा अब भने तपाईँका तिनै प्रतिनिधिमूलक प्रश्न जिज्ञासामा काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा सेवारत प्रोफेसर एवं श्वास प्रश्वास तथा क्रिटिकल केयर विशेषज्ञ डाक्टर अर्पणा नेउपानेसँग जवाफ लिऊ। तपाईँका प्रश्न तथा जिज्ञासामाथि डाक्टर नेउपानेसँग कुराकानी गर्नुभएको छ सहकर्मी यशोदा।
स्वागत छ तपाईँलाई कार्यक्रम हेलो भन्छी नामामा।
धन्यवाद।
सुरुवातमा राखौँ अभिषेक खड्का जीको प्रश्न। उहाँ चाहिँ रुकुम पश्चिम मुसिकोटबाट हुनुहुन्छ। उहाँले चाहिँ हामीलाई आइभीआर मार्फत प्रश्न राख्नु भएको छ। त्यसै गरी शान्ति गिरीले पनि प्रश्न राख्नु भएको छ फेसबुक मार्फत। उहाँहरू सोध्नुहुन्छ कोरोना भाइरस भनेको के हो, कोरोना भाइरस कसरी लाग्छ, कोरोना भाइरस रोग कसरी सुरु भएको हो भनेर प्रश्न सोध्नु भएको छ।
कोरोना भाइरस के हो भनेर भन्दाखेरि यसको नामले नै जनाउँछ कि यो एउटा एक किसिमको भाइरस हो। अब अहिलेलाई चाहिँ त्यो कोरोना भाइरसलाई चाहिँ हामीले अहिले दिएको नाम चाहिँ कोभिड भनेर नाम दिएका छौँ, या सार्स कोभिड 19 भनेर नाम दिएका छौँ। कोरोना भाइरसमा अहिले यो यसरी नाम बदलेर भन्नुपर्ने कारण चाहिँ नि यो भाइरस पहिला पनि थियो होइन, हामीलाई रुगा खोकीहरू जस्तो लाग्ने किसिमको कोरोना भाइरस पनि हुन्थ्यो होइन, अनि अहिले आएर चाहिँ नि अर्कै किसिमको अलिकति कडा खालको कोरोना भाइरस चाहिँ आएको भएर छुट्टै किसिमको साइन्स एन्ड सिम्टम्स लिएर आएको हुनाले चाहिँ त्यसलाई कोभिड 19 भनेर अहिले नाम दिएको छ। कोरोना भाइरस भन्ने सुरु सुरुमा चाहिँ अब 1946 भन्दा अगाडि चाहिँ नि जनावरहरूमा या चराहरूमा घोडाहरूमा मुसामा मात्रै हुने खालको थियो. पछि गएर 60समा चाहिँ नि मान्छेमा पनि कोरोना भाइरस हुँदो रहेछ भन्ने कुरा थाहा भयो. अब त्यो कोरोना भाइरस हुँदो रहेछ भनेर थाहा भएर रुगाखोकी लाग्थ्यो, बच्चाहरूमा अलिकति ब्रोङ्काइटिसहरू हुन्थ्यो, घ्याघ्याको रोग त्यस्तो हुन्थ्यो, तर त्यसले खासै ठुलो केही रूप लिएको थिएन. खालि यो रुगाखोकीको मौसम अनुसारको मौसमी रुगाखोकी जस्तो खालको मात्रै थियो. अहिले आएर चाइनाको युहान भन्ने ठाउँमा चाहिँ जुन किसिमको कोरोना भाइरस देखियो त्यो चाहिँ एकदम कडा किसिमको भएर संसारभर यसरी फैलियो, सबैतिर यस्तो महामारी भयो. त्यो सार्स COVID-19 त्यसको उत्पत्ति यसै गरी ठ्याक्कै भयो भनेर चाहिँ त किटेर भन्न त सकिँदैन. तर त्यो युहानको के अरे हस्पिटलमा चाहिँ नि यो डिसेम्बरको अन्ततिर चाहिँ नि भिन्नै किसिमको निमोनिया भएर स्याँ स्याँ गरेर मान्छेहरू भर्ना हुन थाले. त्यसपछि के रहेछ त भनेर हेर्दै जाँदाखेरि चाहिँ यो एक किसिमको कोरोना भाइरसै रहेछ. कुन चाहिँ कोरोना भाइरस भन्दा सार्स कोरोना भाइरस रहेछ. त्यो सार्स कोरोना भाइरसले 2009 या 5-9 बिचमा चाहिँ अलिअलि त्यो केसेसहरू भएको थियो. त्यो बेलाकै कोरोना भाइरस तर अर्कै किसिमले आएछ, र अर्कै किसिमले आएको हुनाले चाहिँ नि जनावरबाट मानिसमा कुनै किसिमले त्यो भाइरसले आफ्नो वंशाणु चेन्ज गरेर पसेको हो भन्ने छ अहिलेसम्मको लागि चाहिँ.
त्यसै गरी हामीलाई हर्क तामाङले काभ्रेबाट हाम्रो फेसबुक मार्फत प्रश्न गर्नु भएको छ, कोरोना भाइरस मानिस बाहेक अरू प्राणीहरूलाई सर्छ कि सर्दैन भनेर सोध्नु भएको छ.
यो सार्स कोभिड भन्ने जुन अहिले महामारी सर्या भएको छ नि त्यो चाहिँ नि जनावरमा सर्ने भनेर अहिले चाहिँ देखिएको छैन. तर यहाँले बुझ्नुपर्ने हर्कबहादुरजी यहाँले बुझ्नुपर्ने चाहिँ के छ भने यो कोरोना भाइरस खासमा जनावरबाट नै मानिसमा आएको हो. जनावरबाट बदल्दै 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 यसले यस्तो किसिमको आफूलाई बनायो कि मानिसको कोषभित्र पनि पस्न सक्ने बनायो. तर मानिसबाट जनावरमा गएको भन्ने चाहिँ नि अहिलेसम्म किटेर आएको चाहिँ छैन.
त्यसै गरी प्रकाश खड्काले हाम्रो फेसबुक मार्फत नै प्रश्न गर्नु भएको छ, कोरोना भाइरसको जोखिमबाट बालबालिकालाई कसरी सुरक्षित राख्न सकिन्छ भनेर.
कोरोना भाइरसको जोखिमबाट बालबालिकालाई भन्दा पनि सबैजनालाई नै बचाउनु पर्ने हुन्छ. खास गरी बालबालिका र अलिकति उमेर पुगेको मान्छेहरूलाई चाहिँ नि विशेष दिएर उहाँहरूलाई बचाउनु पर्ने हुन्छ. 18 माथिका र 50 मुनिका उनीहरूलाई भन्दा चाहिँ यो ग्रुपमा जुन बच्चाहरूको ग्रुप र बुढाहरूको ग्रुपमा चाहिँ नि अलिक बढी नै कडासँग आउँछ. होइन, यो बच्चालाई पनि सर्न सक्छ, बुढाहरूलाई पनि सर्न सक्छ. त्यही भएर सबैजनाले जुनमा चाहिँ बाहिर केही छोयो भने हात धुने, साबुन पानीले हात मिची मिचीकन धुने, बच्चालाई क्राउडहरूमा जो मान्छेहरूको भिडमा लिएर नजाने. अब त्यही कुराले नै त अहिले लकडाउनमा स्कुलहरू पनि सबै बन्द छ नि त. बच्चाहरू सँगसँगै बसेको ठाउँमा त्यसरी खोल्दियो भने त त्यसबाट सबै बच्चाहरूलाई सर्न सक्छ. त्यही भएर स्कुल बन्द गरिरहेको छ अहिले. जस्तो सधैँ त हुन सक्दैन, तर स्कुलमा पनि अब आफ्नो वरिपरि छेउछाउमा नजिक नजिक भएर नबस्ने. होइन, बच्चाको के भन्छ अभिभावकहरूले चाहिँ नि उहाँहरूको अब हात धोइदिइराख्ने, होइन, बाहिर अरूहरूसँग कन्ट्याक्ट नगराउने, बाहिर निस्केकै छ भने पनि दूरी मेन्टेन गरेर बस्ने, त्यस्तो गर्यो भने चाहिँ अलिकति बच्चाहरूलाई बचाउन सकिन्छ.
हजुर, त्यसै गरी फेसबुक मार्फत नै याम प्रसाद डाङ्गीले प्रश्न गर्नु भएको छ, कोरोना भाइरसले वृद्ध तथा दीर्घ रोगीहरूलाई बढी लाग्ने भन्ने सुनिएको भए पनि नेपालमा त युवाहरू पनि संक्रमण तथा केही मृत्यु पनि भएको सुनियो, यस्तो किन भएको होला?
मर्ने सम्भावना चाहिँ नि दीर्घ रोगीहरूलाई नै बढी हुन्छ, किनभने उहाँको अङ्ग प्रत्यङ्गहरू दीर्घ रोगले नै अलिकति क्षीणित भइसकेका हुन्छ, अलिक कमजोर भइसकेका हुन्छ. होइन, त्यही भएर कोरोना भाइरसको असर चाहिँ उहाँहरूमा बढी देखिन्छ. त्यसै गरी बच्चाको पनि जुन रोग प्रतिकारात्मक क्षमता चाहिँ यो बिचको युवा वर्गहरूमा भन्दा कम हुने हुनाले उहाँहरूलाई पनि रोग लाग्यो भने एकदम कडा आउने र रिस्क छ भन्छौँ, त्यसमा जोखिम छ भन्छौँ. त्यो बिचकोलाई हुँदै हुँदैन भनेर चाहिँ होइन, होइन, बिचकोलाई पनि हुन्छ. प्रतिशत हेर्दाखेरि चाहिँ नि एकदम कडा रूपमा आउने प्रतिशत चाहिँ नि माइल्ड या सानो रूपमा आउने प्रतिशत भन्दा कम हुन्छ भन्ने हिसाबले चाहिँ नि त्यो त्यसमा कम हुन्छ मात्रै भने हो, हुँदै हुँदैन भने चाहिँ होइन, होइन, यो के अरे जवानलाई पनि हुन्छ, जसलाई पनि हुन सक्छ, त्यसरी हुँदै हुँदैन भन्ने चाहिँ होइन.
हजुर, त्यसै गरी यामुना पौडेल र कृष्ण गौडेलले प्रश्न गर्नु भएको छ फेसबुक मार्फत, अन्य देशमा धेरैजनाको मृत्यु भएको खबर दिनदिनै सुन्दै आएको छौ, तर नेपालमा संक्रमितहरूमा सामान्य लक्षण पनि देखिएको छैन, यस्तो किन भएको होला, के कारणले होला भनेर प्रश्न गर्नु भएको छ.
हाम्रो नेपालमा चाहिँ कमै भएको हुनाले कमैमा सिरियस देखिएको हो. अब नम्बर धेरै बढ्दै गयो भने अलिक धेरैमा सिरियस देखिन्छ. साधारण हिसाबले चाहिँ अब अमेरिकामा लाखौं भइसक्यो, होइन, त्यस्तो हुँदाखेरि उनीहरूको सिरियस रूपमा मर्ने किसिमको चाहिँ नि 6-7% गएको छ. तर साधारण तवरले त्यसबाट त्यो कोरोना भाइरसबाट मर्ने सम्भावना लिँदाखेरि चाहिँ नि 2% 3% आउँछ. त्यही भएर त्यो चाहिँ नि कुनै त्यसमा एकदम विशेष विज्ञानवाला के पनि छैन, त्यो चाहिँ नि नम्बर अफ केसेसमा भर पर्छ।
त्यसै गरी हामीलाई कल्पना थामीले प्रश्न गर्नु भएको छ फेसबुक मार्फत नै, अहिले लकडाउन भए पनि तरकारी दुध खाद्यान्न लिन त बाहिर निस्कनै पर्छ, त्यसले कोरोना संक्रमण हुने सम्भावना कतिको हुन्छ, हुन्छ भने यो जोखिम कसरी कम गर्ने भनेर सोध्नु भएको छ।
तरकारीहरू किन्न जाँदाखेरि नै भिड भाड गर्ने, एउटै झुन्ड भएर बसेर किन्ने, त्यो सबै गर्दा त कोरोनाको जोखिम भइहाल्यो। कोरोना त मान्छेबाट मान्छे नै सरिरहेको छ सबै, होइन एउटा मान्छेलाई त्यो भिडमा कोरोना छ छैन भनेर त अनुहारले देखाउँदैन, अनि कोरोना भाइरसमा सबैजनालाई लक्षण आउँछ भन्ने पनि छैन। लक्षण नै नभएको तर कोरोना भाइरस बोकिरहेको मान्छे थुप्रै हुन्छन्। त्यसै गरी बजारमा कसलाई छ कसलाई छैन त कसैलाई थाहा हुँदैन, त्यही भएर भिड गर्दा तरकारीहरू किन्न जाँदा पनि त्यसरी त्यो आफ्नो एक मिटर भन्दा बढीको यो दूरी मेन्टेन गरेर नबस्दा कोरोना हुने सम्भावना त एकदमै धेरै छ। तपाईँले त्यो दुधको कन्टेनर यो सरकारी पसलको सार प्रसारको कुरा गर्नुभयो, त्यस्तो कन्टेनर ओसार प्रसारमा चाहिँ त्यो छुने मान्छेको हातमा उसले चलाएको सामानमा कोरोना छ भने अवश्य पनि त्यसबाट सर्न सक्छ। त्यही भएर हामी बाहिरबाट फलफुलहरू ल्याएपछि घाममा आधा घन्टा एक घन्टा पुरा राखिदिने, तरकारी पनि राखिदिने, अथवा नुन पानीमा मजाले धोएर पखालेर अनि मात्रै सेवन गर्ने गर्नु भन्ने गरेका छ।
कोरोना भाइरस रोग कोभिड 19 का विरुद्ध सचेतनामूलक रेडियो प्रस्तुति हेलो भन्छिन आमामा आज हामी तपाईँका प्रश्न तथा जिज्ञासामा काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालका प्रोफेसर एवं श्वास प्रश्वास तथा क्रिटिकल केयर विशेषज्ञ डाक्टर अर्पणा नेउपानेसँगको कुराकानी सुनिरहेका छौँ। यो जानकारी पछि अब फेरि तपाईँका प्रश्न तथा जिज्ञासाको यो क्रमलाई नै निरन्तरता दिउँ।
सीता ढकालले प्रश्न गर्नु भएको छ फेसबुक मार्फत नै, यो कोरोना भाइरस मोबाइलबाट पनि सर्न सक्छ र बाहिर अफिस गएर आउँदा भाइरस पनि मोबाइलमा आउन सक्छ होला त भनेर प्रश्न गर्नु भएको छ।
सीताजी, मोबाइलबाट मोबाइलमा कुरा गरेको हिसाबले कोरोना भाइरस सर्ने होइन, तर कोरोना भाइरस भएको मान्छेले त्यसलाई बोकेर हिँडेको मान्छेले समातेको मोबाइलमा उसको हात नाक मुख आँखाहरू छुएको छ भनेदेखि उसको हातमा संक्रमण भएको हुन्छ। यस्तो संक्रमित हातले मोबाइल समाउँदा मोबाइलमा पनि लगेको हुन्छ। यो चाहिँ यस्तो सर्फेसहरूमा यस्तो सतहहरूमा चाहिँ घन्टौँ घन्टा बस्ने रहेछ भनेपछि त तपाईँको त्यो हातले समातेको छ भने त्यसमा कोरोना भाइरस रहिरहेको हुन्छ, र त्यही हातले अरूले समात्यो भनेदेखि यसबाट उसमा सर्छ। तपाईँले आँखा छुन्नुभयो, नाकभित्र पोत्याउनु भयो, मुखभित्र हात लानुभयो भनेदेखि त त्यो भित्र गइहाल्छ। त्यही भएर सतहमा धेरै बेर रहने कोरोना भाइरस चाहिँ नि मोबाइलबाट पनि सर्नुपर्छ, त्यो चाहिँ नि भएकै कुरा हो।
नाम उल्लेख गर्नुभएको छैन एकजना श्रोताले, उहाँले चाहिँ एसएमएस मार्फत प्रश्न गर्नु भएको छ कोरोना भाइरस पानीबाट सर्छ कि सर्दैन भनेर।
कोरोना भाइरस पानीमा बसेको भनेर छैन होइन, तर अब कोरोना संक्रमितको शरीरको सिँगान भयो खकार भयो त्यस्तोबाट चाहिँ सर।
त्यसै गरी समीर केसी हुनुहुन्छ नेपालगञ्जबाट, उहाँले एसएमएस मार्फत नै प्रश्न गर्नु भएको छ, हात मिलाउँदा कोरोना भाइरस सर्छ भन्ने सुनेको छु, फेरि आमाले बच्चालाई स्तनपान गराउँदा सर्दैन भन्ने नि सुन्छु, यो कुरा स्पष्ट पारिदिनुहोस् न भनेर।
अब आमालाई कोरोना भाइरस छ भने स्तनपान गर्दैमा त्यो दुधबाट निस्केर सर्ने चाहिँ हुँदैन, तर आमालाई कोरोना भाइरस छ, आमाले न आँखा सुन्नु भएको छ, नाक सुन्नु भएको छ, मुख सुन्नु भएको छ, खकालमा निकाल्नु भएको छ, त्यही हातले मिची मिची नधोइकन आफ्नो शिशुको स्याहार गर्नु भएको छ भने त अवश्य शिशुलाई सर्छ। तर कोरोना भाइरस यस्तो किसिमको भाइरस होइन कि त्यो दुधबाट निस्केर दुध खाने बच्चालाई सर्ने, त्यो प्रकार त्यो सर्ने नै होइन। त्यही भएर नै यसलाई श्वास प्रश्वास सम्बन्धी भाइरस भनेको, यो चाहिँ नि कस्तो छ रेस्पिरेटरी भाइरस भनेको त्यही हो, वातावरणमा सर्फेसमा चाहिँ कोरोना भाइरस छ, या हावामा पनि उडेको कोरोना भाइरसको त्यो खोक्दाखेरि हाँच्यो गर्दा निस्केको कणहरू छ भने तपाईँले श्वास फेर्दा भित्र जान्छ, श्वास प्रश्वास नलीबाट नै खोक्सोमा गएर नै सुरु हुने भएको हुनाले सर्ने तरिका अर्कै नै छ।
त्यसै गरी दान बहादुर हुनुहुन्छ पाल्पाबाट, उहाँले आइभीआर मार्फत प्रश्न गर्नु भएको छ।
नमस्ते, म दान बहादुर जाने पाल्पा मिस्टर एक बागमान। अहिलेको विषम परिस्थितिमा कोभिड 19 एकदमै संक्रमित भइरहेको अवस्थामा हाम्रो हजार दिनको आमाहरूलाई यो लाग्न सक्छ, र हजार दिनको आमालाई लाग्दै गर्दाखेरि बच्चालाई त्यो जोखिमताबाट कसरी न्यूनीकरण गर्न सकिन्छ।
आमाले मजाले साबुन पानीले हात धोएर सबै थोक त्यहाँ सफा गरेर टेबलहरू बच्चालाई राख्ने लुगाहरू पनि सफा गरेर लगाएर धोएर लगाएर बच्चालाई खुवायो भने सर्दैन। अब जस्तै सुत्केरी आमा अस्तिको हुनुहुन्छ नि जसको स्वर्गीय भयो दुःखद रूपमा, होइन उहाँको बच्चालाई कोरोना भाइरस पोजिटिभ त आएको छैन होला, अरूमा पनि आएको छैन, कतिमा चाहिँ आएको पनि देखिन्छ तर सबैमा आउँछ भन्ने छैन। अब बच्चालाई कोरोना भाइरस सर्छ भनेर चाहिँ दुध नखुवाउने चाहिँ हुँदै हुँदैन, आफ्नो सफा सुग्घर गर्ने, त्यही बेलाको लागि सबै धोइओरिकन पखालेर बच्चालाई लिएर खुवाएर अनि बच्चालाई छुट्याइ राख्ने गर्यो भनेदेखि पनि सार्नबाट बचाउन सकिन्छ।
हजुर, त्यसै गरी अर्को प्रश्न रहेको छ, वृष बाबु थापाको फेसबुक मार्फत गर्नु भएको छ प्रश्न। कोरोना भाइरसका लक्षणहरू नै नदेखिकन पनि कोरोना पोजिटिभ देखिएको भन्ने सुन्नमा आएको छ, यो बारेमा स्पष्ट पारिदिनुहोस् न।
कोरोना भाइरस सबै मान्छेमा उसै किसिमको लक्षण आउने, सबैमा कडा श्वास प्रश्वासको रोग देखिने हुँदै हुँदैन। यो भाइरस चाहिँ यस्तो छ कि कसैमा एकदम उग्र रूपमा आउँछ, कसैमा देखिँदै देखिँदैन। बोकिरहेको हुन्छ, अरूलाई सारिरहेको हुन्छ, सबैतिर सरिरहेको हुन्छ, तर त्यो जो मान्छेले बोकिरहेको हुन्छ उसले चाहिँ के पनि लक्षणै देखाउँदैन। त्यही भएर हाम्रो अहिलेसम्मको जुन कोरोनाको केसहरू यत्रो लाखौँ लाख केस भइसक्दाखेरि हाम्रो देखेको चाहिँ के छ त, चार थरीको छ हेर्नु। एउटा चाहिँ नि लक्षणै नहुने कोरोना भाइरस, होइन, अर्को चाहिँ नि एकदम मन्द रूपमा देखिने, जस्तै ज्वरो होला, खोकी होला, अलिकति घाँटी साथी दुख्ने होला या पखाला लाग्ने होला, त्यो चाहिँ माइल्ड भयो। त्यसपछि मोडरेट भनेको त्यो अब माइल्ड भन्दा अलिकति माथिल्लो भयो, त्यसमा चाहिँ निमोनिया देखिन्छ। सबैमा त निमोनिया देखिँदैन, कतिमा मात्रै निमोनिया देखिन्छ। त्यो निमोनिया चाहिँ भन्दा पनि कडा चाहिँ सब शरीरको अङ्गहरू सबै फेल हुने, होइन, मान्छे ब्लड प्रेसरै नहुने, मल्टी अर्गन फेलियर भन्छौँ, त्यस्तो पनि हुन्छ। यसरी चार किसिममा विभाजित गरिएको छ। तर कसलाई चाहिँ माइल हुन्छ, कसैलाई सिम्टम किन हुँदैन, सिम्टमै नभएको कतिजना हुन्छ भन्ने कुरा चाहिँ नि अहिले यसै गरी किटान गरेर चाहिँ यसलाई किन सिम्टम भएन त भनेर चाहिँ नि भेटाएको छैन। तर अब त्यो नथाहा हुने भएको हुनाले सबैजनाले आफूले गर्न पर्ने साबुन पानीले हात धुने, अरूसँग धेरै नजिक कन्ट्याक्ट गरेर नबस्ने, आफ्नो सामाजिक दायित्व पनि सबैजनाले पालना गरिदियो भनेदेखि चाहिँ नि हामीले त्यसलाई कन्ट्रोल गर्न धेरै हदसम्म सक्छौँ।
मिलन बिके हुनुहुन्छ, उहाँले एसएमएस मार्फत प्रश्न गर्नु भएको छ, कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको लासमा कोरोनाको जीवाणु कति समयसम्म जीवित रहन्छ भनेर।
ठ्याक्कै मैले ऊ गरेर चाहिँ भन्नु नै सक्दिनँ, तर मैले लास्ट पढेको आर्टिकलमा चाहिँ नि 48 घन्टादेखि 7 दिनसम्म भेटिन्छ भनेर पढेको छु है।
त्यसै गरी अर्को प्रश्न एसएमएस मार्फत गर्नु भएको छ, उमा छेत्री अर्घखाँचीबाट हुनुहुन्छ, क्वारेन्टाइनमा 2 हप्ता बिताइसकेपछि खुल्ला रूपमा हिँडुल गर्न मिल्छ कि मिल्दैन, यो 2 साता नै किन भनेको हो भनेर भन्नु भएको छ।
कसैलाई पनि त्यो कोरोना भएको मान्छेसँग सम्पर्क भएको थियो र सर्ने सम्भावना थियो भनेदेखि त्यसको लक्षण चाहिँ डब्लुएचओले चाहिँ 2-14 दिनसम्म भनेर राखेको छ, होइन। त्यही भएर लक्षण आउने हो भने त्यतिभित्र नै आइसक्छ भन्ने अजम्पसनमा भनौँ न, त्यो सोचेर चाहिँ नि त्यसरी 14 दिन भन्या हो, होइन। तर कसै कसैमा चाहिँ नि त्यो 14 दिनभित्र नआएर 21 दिनबाट आएको पनि कन्डिसन्सहरू त छ, जीवाणु आउँदा पनि आउँदैन र छ भन्यो भने पनि तपाईँको सिम्टम ल्याउँदैन भन्ने हिसाबले चाहिँ नि त्यसपछि चाहिँ नि छोड्ने गरेको चाहिँ हो, होइन। कोरोना भाइरसको चाहिँ नि कहिलेकाहीँ 24-28 दिनमा पनि देखिरहेछ, होइन, त्यसपछि अब सुरुमा देखिएन, लक्षण पनि के पनि आएन, तर पनि उसको बडीभित्र अलि मैले भने जस्तै त्यो भाइरस चाहिँ नि भइरहेको र अरूलाई सर्ने सम्भावना चाहिँ हुन्छ। त्यो जता पाए त्यतै नजाने, जहाँ छ त्यहीँ बस्ने, लकडाउनलाई पालना गर्ने गर्यो भनेदेखि चाहिँ अरूलाई पनि बचाउन सकिन्छ।
हुन्छ, तपाईँको अमूल्य समयको लागि धेरै धेरै धन्यवाद।
तपाईँलाई पनि धन्यवाद।
कोरोना भाइरस रोग COVID-19 सम्बन्धित श्रोताका प्रश्न तथा जिज्ञासाहरूको समाधान गरिदिनु भएकोमा काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालका प्रोफेसर तथा श्वास प्रश्वास तथा क्रिटिकल केयर विशेषज्ञ डाक्टर अर्पणा न्युपानेलाई धेरै धन्यवाद। अनि प्रश्न जिज्ञासा पठाउनु हुने तपाईँ सबै सहभागी श्रोताप्रति पनि हामी आभारी छौँ।
हात नधोई नाक मुख र आँखा छुनु हुँदैन के, कोरोना संक्रमणको खतरा हुन्छ।
हात त बारम्बार धोइरहेको छु नि, हात धुँदा धुँदा हातको रेखै जान लागिसक्यो।
बारम्बार हात धुँदा सेनिटाइजर प्रयोग गर्दा कोरोना भाइरसबाट बच्न सकिन्छ भने हात नधोएर हुन्छ त? ओहो, हाच्यु गर्दा कुइनाले मुखलाई छोपेर गर्नुपर्छ के, जथाभावी थुक्न हुँदैन, कम्तिया नि 1 मिटर टाढा बस्नुपर्छ क्या।
1 मिटर नै टाढा चाहिँ किन नि,
कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले कम्तिया नि 1 मिटर टाढा हुनुपर्छ भनेको।
म त घरभित्रै बस्छु, ज्वरो रुगा खोकी लाग्दा अस्पताल वा भिडभाडमा जानै पारे मास्क लगाउँछु, हातले जथाभावी छुन्न, लकडाउनको पनि पालना गर्छु, नहुँदा पनि सरकारले भनेको मान्छु, यति गर्दा त कोरोनाले नछला नि है।
सजग बनौ, सुरक्षित रहौ, कोरोना भाइरसबाट आफू पनि बचौ, अरूलाई पनि बचाऊ।
सहभागी श्रोता, यसबेला हामी कोरोना भाइरस रोग कोभिड नाइन्टिनका विरुद्ध सचेतनामूलक रेडियो प्रस्तुति हेलो भन्छिन आमा सुनिरहेका छौँ। कोरोना भाइरसको संक्रमण फैलन नदिन राज्यले गरेको लकडाउनका कारण हामी घरभित्र नै सीमित रहेर संक्रमण नहोस् भनेर आवश्यक सतर्कता र सुरक्षाका उपाय अप्नाइरहेका छौँ। एकातर्फको बन्दाबन्दी र अर्कोतर्फ भाइरसको बढ्दो संक्रमण अनि आफ्नो व्यापार व्यवसाय शिक्षा कसरी अगाडि बढाउने भन्ने चिन्ता, यस्तै लकडाउन बढ्दै जाँदा कामको सुनिश्चितता, खाद्यान्नको जोहो, भविष्यको अनिश्चितता जस्ता विविध समस्याका चपेटामा हामी परिरहेका छौँ। एकातर्फ डर त्रास र दैनिकी गुजारा गर्न अप्ठ्यारो, अर्कोतर्फ भविष्यको अनिश्चितताले हाम्रो मनोविज्ञानमा नकारात्मक प्रभाव पनि पारेको छ। यस्तो समयमा तपाईँ हामीलाई हुन सक्ने मनोसामाजिक समस्यालाई कसरी कम गर्ने वा रोक्ने त मानसिक अस्पताल लगनखेलमा सेवारत वरिष्ठ मनोचिकित्सक डाक्टर वासुदेव कार्कीले सहकर्मी यशोदासँगको कुराकानीमा हामीलाई विभिन्न सुझावहरू दिनुभएको छ। अब सुनौ डाक्टर कार्कीका उपयोगी सुझाव।
स्वागत छ तपाईँलाई कार्यक्रम हेलो भन्छिन आमामा। कोरोना भाइरसको सन्त्रास बढिरहेको छ भने अर्कोतर्फ लकडाउनका कारण हाम्रो जीवनशैली पनि फेरिएको छ। अहिलेको सन्दर्भमा आम मानिसमा के कस्तो मानसिक समस्याहरू देखा परेका छन् त?
यो हरेक व्यक्तिहरूमा चाहिँ दोहोरो अप्ठ्यारोपनाको महसुस भइरहेको छ। एकातिर आफूलाई संक्रमणबाट कसरी सुरक्षित राख्ने र आफ्नो व्यवहारहरू चाहिँ कतिसम्म संयमित गर्ने, मान्छेलाई असम्भावित दुर्घटनाको बारेमा डर पैदा भइरहेको छ भने लकडाउन यति लामो समय नमिल्दाखेरि व्यक्तिका आफ्ना जिम्मेवारीहरू, आफ्नो व्यापार व्यवसाय, रोजगारी, कर्जा कति सवाल भयो यदि सम्पूर्ण कुराको गर्दा चाहिँ एउटा परिस्थिति जन्मने हिसाबले पनि एउटा दबाव र महसुस भइरहेको छ। अर्कोतिर रोगले पनि संक्रमणको जोखिम चाहिँ कतिसम्म बढ्दै गइरहेको छ भन्ने कुराले एउटा अनिश्चितताको अवस्थाले व्यक्तिमा मनोसामाजिक प्रभाव भएको अवस्था चाहिँ विद्यमान छ। मानसिक स्वास्थ्य समस्या चाहिँ हामीले बुझ्नै पर्ने, यसलाई ल्याउन सक्ने एउटा जैविक कारण हुनसक्छ, अर्को मनोवैज्ञानिक कारण हुनसक्छ, अर्को चाहिँ सामाजिक कारण हुनसक्छ। मनोवैज्ञानिक कारण भनेको छ यो अहिले अप्ठ्यारो अवस्थामा व्यक्ति कसरी अनुकरण गर्न सक्छ भन्ने चाहिँ एउटा व्यक्तिमा विकासको मनोविज्ञानको कुरा छ। त्यसैले गर्दा जो अलि बढी परिवारको जीवन व्यक्तिको आरक्षण संरक्षण माया डर चाहिन्छ उनीहरूलाई त्यो खालको सुरक्षित द्वारको निर्माण गर्न सकिदिएन भने अब आएर चाहिँ मानसिक स्वास्थ्य समस्याहरू बढ्दै जाने अथवा नयाँ नयाँ रूपमा देखिँदै जाने हुन्छ। त्यसैले गर्दा यो अवस्थालाई व्यवस्थापन गर्नको लागि हामी लागि भने जस्तै गरेर मनोवैज्ञानिक हिसाबले पनि व्यक्ति आफूलाई अलिक बढी अनुकूलन गर्न सक्ने क्षमता, जस्तै हामी समस्या समाधानका विभिन्न रणनीतिहरू भन्छौँ त्यो रणनीतिहरूमा परिपक्व देखाउनु पर्यो हुनसक्छ। सामाजिक र पारिवारिक हिसाबले पनि व्यक्तिलाई अलिक बढी ढाडक दिने अथवा कसैले चाहिँ चाहे आँट भरोसा दिने खालको भरोसायुक्त वातावरण निर्माण गर्न सकियो यदि भने अहिले अप्ठ्यारो परिस्थितिमा पनि व्यक्तिको सामाजिक सम्बन्ध पनि अत्यन्त सुदृढ रहन सक्ने र मानसिक स्वास्थ्य पनि सुदृढ रहन सक्ने सम्भावना रहन्छ।
यो समस्याहरू आउन नदिनको लागि चाहिँ कस्तो कस्तो समाधानको उपायहरू अप्नाउन सकिन्छ त?
न्यूनीकरण गर्नको लागि आफ्नो व्यक्तिगत हिसाबले अनि अब देशको प्रशासनिक राजनीतिक हिसाबले पनि सकेसम्म रोकथाम नियन्त्रण गर्नको लागि प्रयास गर्नुपर्ने र हरेक नागरिकले त्यो प्रयास भएको कुरा महसुस गर्न पाउने अनुभूति गराउनु सबभन्दा पहिलो कार्य हो। त्यो सँगसँगै व्यक्ति आफूले पनि यो परिवर्तित अवस्थामा अब लकडाउनको नियम पालना गर्नुपर्ने, यसरी ल्याउन सक्ने आर्थिक सामाजिक प्रभावहरूलाई स्वीकार्नुपर्ने, भोलिको दिनमा फेरि पनि यो सम्पूर्ण कुराहरू चाहिँ एउटा समयक्रम सँगसँगै सामान्य हुँदै जान्छ र व्यक्तिको जिन्दगीहरू फेरि पनि सुचारू हुन्छन् भन्ने कुरामा आशावादी हुनुपर्ने, तत्कालीन अवस्थामा रोगसँगको जोखिम छ त्यसलाई न्यूनीकरण गर्नको लागि अप्नाउनु पर्ने सावधानीहरू चाहिँ नियमित अप्नाइरहने यो गर्न सकियो भने व्यक्ति संक्रमणबाट पनि जोगिन सक्छ र यसले पार्न सक्ने बहुआमी प्रभावहरूलाई पनि न्यूनीकरण गर्न सक्छ। अहिलेको प्रभाव नेपालमा मात्रै होइन अथवा एउटा व्यक्तिलाई मात्रै होइन, विश्वव्यापी हिसाबले प्रभावित छन्। यसलाई सहज हिसाबले नै स्वीकार्दै गयो भने मात्रै व्यक्तिले सहज हुने हो भन्ने कुरा चाहिँ आम नागरिकले बुझ्नु जरुरी छ।
हजुर, अहिले चाहिँ हामी यो लकडाउनको कारण घरभित्र नै छौँ र घरभित्र नै हुँदा कतिपय ठाउँमा चाहिँ महिलामाथि मानसिक, यौनजन्य तथा शारीरिक हिंसा पनि बढेको हामी सुनिरहेका छौँ। एकातर्फ कोरोना भाइरसको त्रास, अर्कोतर्फ परिवारभित्रबाटै यसरी हिंसा भइरहेको पाएका छौँ। यो घटनाले गर्दा चाहिँ महिलामा के कस्ता मानसिक समस्याहरू चाहिँ आउन सक्छन् त?
कमजोर व्यक्तिहरूमाथि हुने हिंसाहरू, महिलामाथि हुने हिंसा, बालकमाथि हुने हिंसा चाहिँ बढ्दै गरेको अवस्था छ। यसमा चाहिँ हाम्रा हरेक नागरिकहरूको अप्ठ्यारो अवस्थासँग जुझ्ने कतिसम्म चाहिँ चुनौता परिपक्व छ भन्ने कुराले निर्धारण गर्छ। त्यसैले गर्दा यी घटनाहरूलाई न्यूनीकरण गर्नको लागि चाहिँ व्यक्ति आफू पनि समयमै जुन जरुरी छ भन्दा परिवारले पनि यस्तै घटनाहरूलाई न्यूनीकरण गर्नको लागि, समाजले पनि यस्तै घटनाहरू समयमै पहिचान न्यूनीकरण गर्नको लागि पहल र प्रेरित गर्नु जरुरी छ। त्यसैले गर्दा व्यक्ति आफ्नै क्षमताले सकिन्छ, आफूले प्रयास गर्नु पर्यो, सकिँदैन भने पनि यस्ता कुराहरूलाई घरमा लुकाएर नराख्ने, यसको समाधानको बारेमा घरका जुनियर सदस्यसँग परामर्श लिने, उहाँहरूको सहयोग लिने काम गर्न सकियो। यसले पनि सम्भव भएन भने अब राज्य छ, राज्यका संयन्त्रहरू छन्, कानुन छ, कानुनले हरेक नागरिकको संरक्षण गर्ने एउटा प्रत्याभूति गर्छ, त्यो कानुनको संरक्षणको लागि पनि प्रयास गर्नुपर्ने चाहिँ जरुरी हुन्छ।
कुराकानीको अन्त्यमा छौँ, यो विदेशबाट आएको तथा संक्रमितको परिवारमा चाहिँ अहिले छरछिमेकी तथा आफन्तबाट नै अपहेलना र विभिन्न लालछनाहरू चाहिँ संक्रमित परिवारले चाहिँ भोग्नु परिरहेको छ। यो बेलामा संक्रमित परिवारमा चाहिँ मानसिक समस्याहरू पनि देखिएको छ र यस्तो अवस्थामा त्यस्ता परिवार तथा समाजलाई चाहिँ के सल्लाह दिनुहुन्छ त?
अब यस्तो बेलामा कोरोना प्रभावित हुने कुनै व्यक्तिको दोष होइन, कुनै परिवारको दोष होइन, यो भनेको एउटा स्वाभाविक परिस्थिति हो। कोरोना भाइरसको इन्फेक्सन जो कसैलाई भेलेबल हुन सक्छ, किन भन्दा यो आँखालाई देख्न नसकिने जीवाणुबाट हुने समस्या भइसकेपछि यो कसरी हुन्छ, कसलाई हुन्छ, कसरी हुँदैन भन्ने कुरामा व्यक्तिको पूर्णतया नियन्त्रण छैन। त्यसैले गर्दा आज कसैलाई इन्फेक्सन भएको छ भने भोलि कसैले हुन सक्छ, यसो स्वाभाविक हिसाबले स्विकार्नुपर्छ। यसरी इन्फेक्सन भएको व्यक्तिलाई हामीले उसको स्वास्थ्यको लागि सबैले सहयोग गर्नुपर्ने, उसलाई उपयुक्त वातावरणमा स्वस्थ बन्ने वातावरण निर्माण गरिदिनुपर्ने, उसको खानपान आराम मानसिक स्वास्थ्य उसको शान्तिमा हामीले सहयोग पुर्याउन सक्यो भने व्यक्तिलाई हामीले सहयोग पुर्याउन सक्छौँ, ऊ पनि स्वस्थ रहन सक्छ। विश्वव्यापी हिसाबले हेर्ने भने समृद्ध देशहरूमा पनि इन्फेक्सन यसरी सरिरहेको छ भने हामी जस्तो समाजमा भोलि जो कसैलाई पनि इन्फेक्सन हुन सक्छ। त्यसैले गर्दा यसलाई हामीले स्वीकार्नुपर्छ। व्यक्ति इन्फेक्टेड हुनु भनेको उसको दोष होइन, आफ्नो असावधानी अथवा उसको गलत व्यवहारको कारणले होइन, जो कसैले हुन सक्छ। त्यसबाट पाउनुपर्ने उपचार समयमा पाइयो भने धेरै व्यक्तिहरूलाई स्वस्थ पनि भइरहेको अवस्थामा हामीले यस्ता समाज विधिमा भ्रम र चिर्नुपर्छ। यसको लागि सही सूचनाहरू सम्प्रेषण हुनुपर्ने र सूचनामा पहुँच लगाउनु पर्ने चाहिँ जरुरी छ।
धेरै धेरै धन्यवाद
यहाँले पनि अहिलेको यो कुराहरू जानकारी गराउन पाउनु दिन अवसर दिनुभयो। यसलाई यहाँलाई
मनोसामाजिक त्रास र मनोसामाजिक समस्यालाई कम गर्ने उपयोगी उपायहरू बताउनु भएकोमा मानसिक अस्पताल लगनखेल ललितपुरमा सेवारत वरिष्ठ मनोचिकित्सक डाक्टर वासुदेव कार्कीप्रति हामी धेरै आभारी छौँ। यो महामारीका कारण मनोसामाजिक स्वास्थ्यमा पर्न सक्ने समस्यालाई ध्यानमा राख्दै मनोसामाजिक परामर्शका लागि टिपिओ नेपाल टोल फ्री नम्बर 1660102005 फोन गरेर पनि सेवा र सल्लाह लिन सकिन्छ। तपाईँले बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म फोन गर्न सक्नुहुनेछ र एनटिसीका प्रयोगकर्ताहरूले फोन गर्दा कुनै पनि शुल्क लाग्दैन। सहभागी श्रोता, तपाईँका मनमा पनि कोरोना भाइरस रोग अर्थात् COVID-19 सम्बन्धी कुनै पनि प्रश्न तथा जिज्ञासा छन् भने हामीलाई पठाउनुहोस् है। तपाईँका प्रश्न जिज्ञासामाथि विज्ञ विशेषज्ञको जवाफ लिएर हेलो भन्ची नामको आगामी श्रृङ्खलामा समेट्ने प्रयास गर्नेछौँ। प्रश्न जिज्ञासा के कसरी कहाँ सोध्ने त सुनौ यो छोटो जानकारी।
कोरोना भाइरस रोग COVID-19 बारेमा तपाईँका मनमा कुनै पनि प्रश्न वा जिज्ञासा छन् भने हामीलाई अहिले नै सोध्नुहोस्। प्रश्न जिज्ञासा सोध्नका लागि भन्सीनामाको फेसबुक पेज वा मेसेन्जरमा BHANCHHIN AAMA अर्थात् भन्सिन आमा सर्च गरेर त्यस पेज वा मेसेन्जर मार्फत आफ्नो प्रश्न राख्न सक्नुहुन्छ वा तपाईँले SMS गरेर पनि आफ्ना जिज्ञासा राख्न सक्नुहुन्छ। SMS गर्नको लागि मोबाइलमा BAN टाइप गरी 1 स्पेस छोडेर आफ्नो जिज्ञासा अनि नाम र ठेगाना लेखी 37171 पठाउनुहोस्। तपाईँलाई सजिलो हुने कुनै पनि माध्यमबाट हामीलाई आफ्नो प्रश्न जिज्ञासा पठाउनुहोस् है। तपाईँका प्रश्न एवं जिज्ञासाको समाधान हामी हेलो भन्सी नामाको अर्को साताको खण्डमा समेट्ने प्रयास गर्नेछौ। प्रस्तुत कार्यक्रम हेलो भन्सी नामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको साझेदारीमा USAID को आर्थिक सहयोगमा सञ्चालित सु आहारा परियोजनाका निम्ति डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेसबाट निर्माण गरिएको हो।
सहभागी श्रोता, आज दिएका सूचना एवं जानकारीहरू पक्कै पनि तपाईँको लागि उपयोगी भयो होला भन्ने आशा हामीले गरेका छौँ। जाँदा जाँदै अहिलेको विषम परिस्थितिमा आफ्नो र आफ्नो परिवारको स्वास्थ्यमा विशेष ख्याल गरौँ अनि सुरक्षित अनि स्वस्थ व्यवहार अपनाऊ। यति भन्दै कोरोना भाइरस रोग अर्थात् कोभिड-19 विरुद्ध सचेतनामूलक विशेष रेडियो प्रस्तुति हेलो भन्ची नामको आजको सातौँ श्रृङ्खलाबाट सम्पूर्ण उत्पादन सहकर्मीहरू यशोदा, पवन, सतीश, सुशीला, रमेश, माया, दिनेश र उपेन्द्र सहित म सरिता पनि बिदा माग्छु। अर्को साता कोरोना भाइरस रोग कोभिड-19 सम्बन्धी नवीन र अत्यावधिक जानकारीका साथै आजकै समयमा फेरि आउनेछौ। आजलाई नमस्ते। भन्सिनामा परिवारको स्वास्थ्यका लागि।